भूटानी शरणार्थीको कथा व्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी सजिता हमाल सहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अङ्क संकटमा रहेका शरणार्थी बालबालिकाको हितका लागि शुरू गरिएको कार्यक्रमको सन्दर्भमा केन्द्रित छ। परियोजनाबारे भूटानी शरणार्थी बाल मञ्चकी संयोजक सुनिता गुरूङसँग कुराकानी गर्छौ।
विशेष गरेर भनरेबल चिल्ड्रनहरूलाई चाहिँ सहयोग पुर्याउँदै आइरहेको छौ, जस्तो कि आफूमा आएको समस्याहरूलाई चाहिँ कसरी समाधान गर्न सकिन्छ त।
परियोजनाले शरणार्थी बाल बालिकालाई पुर्याएको फाइदा बारेमा पनि चर्चा गर्छौ।
थुप्रै कुरा सिक्यो, राम्रो राम्रो कस्तो बिहेभ गर्नुपर्ने, अरूसँग बोल्नुको ढङ्ग, साथीहरू, विचारहरू,
भूटानका कुरा, शिविरभित्र प्रतिक्रिया जस्ता नियमित स्तम्भ पनि छन्। त्यस अघि शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
अन्तर्राष्ट्रिय गुजेरियो कराते प्रतियोगितामा चारजना भूटानी शरणार्थीले पदक जितेका छन्। सेती अञ्चल खेलकुद परिषदले धनगढ़ीमा गरेको प्रतियोगिताको 50 केजी तर्फको फाइनलमा शनिश्चरी शरणार्थी शिविरका आर्टिक सुब्बाले स्वर्ण पदक जित्नुभएको छ। यसै गरी महिलातर्फको 50-55 केजी तौल समूहमा शनिश्चरी शरणार्थी शिविरकै चन्द्रमाया नेपालले रजत पदक जित्नुभएको छ। यस्तै 45-50 केजी तौल समूहमा खुदुनाबारी शरणार्थी शिविरका सरोज दाहालले काँस्य पदक जित्नुभएको छ। 25-30 केजी तौल समूहमा शनिश्चरी शरणार्थी शिविरका सञ्जीव मगरले रजत पदक जित्नुभएको प्रतियोगिताका रेफ्री समेत रहेका खुदुनाबारी शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव टीआर राईले जानकारी दिनुभयो। प्रतियोगितामा सार्क मुलुक आबद्ध मालदिव्स र अफगानिस्तान बाहेकका देशका खेलाड़ी सहभागी थिए। शरणार्थी खेलाड़ीले भूटानको प्रतिनिधित्व गरेका हुन्। नेपाल सरकार शरणार्थी समन्वय इकाईले शरणार्थी शिविरमै बसेका तर शरणार्थीको रूपमा दर्ता नभएका भूटानीहरूको मागका बारेमा गम्भीर रहेको बताएको छ। दर्ताविहीन शरणार्थीले असोज 26 गते बुझाएको ज्ञापन पत्रबारे भएको प्रगति बुझ्न काठमाडौँ आएको शरणार्थी प्रतिनिधिलाई इकाईले यस्तो जानकारी दिएको हो। इकाईका प्रमुख सुधीर कुमार शाहले ज्ञापन पत्रबारे सम्बन्धित निकायमा जानकारी गराएर प्रक्रिया शुरू गरेको बताउनु भएको शरणापेक्षी शरणार्थी समन्वय समितिका संयोजक किशोर कुमार भण्डारीले जानकारी दिनुभयो। शरणार्थीको टोलीले नेपाल सरकार र शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगमा ज्ञापन पत्र बुझाएको थियो। शरणार्थी शिविरमा 3,749 जना भूटानीले शरणार्थीको रूपमा दर्ता नपाएको शरणापेक्षी शरणार्थी समन्वय समितिले जनाएको छ। दर्ताविहीनहरूले सहायता सामग्री पाउँदैनन्, यसले उनीहरूको जीवन कष्टकर छ। खुदुनाबारी शरणार्थी शिविरमा हिजोदेखि पत्रकारिता तथा गजल र रुवाई लेखन तालिम शुरू भएको छ। सहायता संस्था कारितास नेपालको सहयोगमा खुदुनाबारी शरणार्थी शिविरको युवा मैत्री केन्द्रले गरेको तालिममा 2 स्थानीय र 36 भूटानी शरणार्थी सहभागी छन्। पत्रकारिता तालिम आइतबारसम्म हुनेछ भने गजल र रुवाई लेखन तालिम सोमबार शुरू हुनेछ। भूटानी शरणार्थी र स्थानीयहरूलाई व्यवसाय सञ्चालन गर्ने तौर तरिका सिकाउने क्रममा खुदुनाबारी शरणार्थी शिविरमा भएको तालिम हिजो सकिएको छ। राष्ट्रिय उद्यमशीलता विकास केन्द्रले गरेको तालिममा खुदुनाबारी शरणार्थी शिविरका 9 र शरणार्थीको बसोबास रहेको क्षेत्रका स्थानीय 15 जना सहभागी थिए। लघु उद्यम विकास कार्यक्रमको सहयोग र शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयोगको संयोजनमा भएको तालिममा व्यवसाय तथा यसको छनौटमा ध्यान दिनुपर्ने लगायतका कुरा सिकाइएको छ। टिमाई शरणार्थी शिविरमा भएको रक्तदान कार्यक्रममा 41 जनाले रगतदान गरेका छन्। टिमाई शरणार्थी शिविरको युवा मैत्री केन्द्र र टिमाई शरणार्थी शिविर व्यवस्थापन समितिले गरेको कार्यक्रममा 4 महिलाले रक्तदान गरेका थिए। संकलित रगत शरणार्थी र स्थानीयले आवश्यकता अनुसार सिफारिशका आधारमा लिन सक्नेछन्। अब भूटानसँग सम्बन्धित एउटा खबर। सिंगापुर भ्रमणमा रहेका भूटानी राजा रानी आज स्वदेश फर्कन्दैछन्। गएको सोमबार भूटानी राजा जिग्मेखेसर नामग्याल र रानी जेटसुन पेमा सिंगापुर जानुभएको थियो। दम्पतिले गएको मंगलबार सिंगापुरका राष्ट्रपति तथा अन्य मन्त्रीहरूसँग भेटघाट गरेको भूटान ब्रोडकास्टिङ सर्भिसले जनाएको छ। असोज 27 गते बिहे गरेका भूटानी राजा रानीले कार्तिक 6 गतेदेखि 9 दिनसम्म भारतको भ्रमण गरेका थिए। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि संकटमा रहेका शरणार्थी बालबालिकाको हितका लागि शुरू गरिएको कार्यक्रमको सन्दर्भमा चर्चा गरौं। शरणार्थी युवा परियोजना आरवाईपी बेलायतमा मुख्यालय भएको संस्थाले चलाएको परियोजना हो। यसले संकटमा रहेका शरणार्थी बालबालिका र युवाको हितका लागि काम गर्दै आएको छ। संकटाभिमुख बालबालिकाको लागि कार्यक्रम चलाउन सन् 2007 अक्टोबरदेखि भूटानी शरणार्थी बालमंचलाई सहयोग गर्दै आएको छ। यो परियोजनाले भूटानी शरणार्थी बालमंचलाई हरेक वर्ष सरदर 5,00,000 रूपियाँ हाराहारीमा सहयोग गर्छ। कार्यक्रम यसमा सहभागी हुनेहरूको छनौट प्रक्रिया लगायतका बारेमा थप चर्चाका लागि साथी गोपाल गर्तौला यतिखेर मञ्चकी अध्यक्ष सुनिता गुरुङसँगै हुनुहुन्छ।
भूटानी शरणार्थी बालमञ्चले चाहिँ सबै बालबालिकाहरूलाई सहयोग पुर्याउने हिसाबले चाहिँ कार्यक्रमहरू सञ्चालन गरिरहेको छ भने चाहिँ आरआईपीको चाहिँ फन्डमा है हामीले चाहिँ विशेष गरेर भनरेबल चिल्ड्रनहरूलाई चाहिँ सहयोग पुर्याउँदै आइरहेको छौँ। जस्तो कि आफूमा आएको समस्याहरूलाई चाहिँ कसरी समाधान गर्न सकिन्छ त भन्ने विषयमा चाहिँ लाइफ स्किल ट्रेनिङ भयो, अनि उनीहरूलाई आफ्नै स्किल डेभलपमेन्टको लागि कम्प्युटर ट्रेनिङहरू दिने पनि हामीले गरेको छौँ, अनि अरू ट्रेनिङहरू पनि दिने गरेको छौँ, अनि र साथमा चाहिँ प्योर एडुकेटर ट्रेनिङ पनि दिएको छौँ। अरूलाई पनि उनीहरूको समस्या चाहिँ कसरी चाहिँ समाधान गर्न चाहिँ उनीहरूलाई सकिन्छ त सहयोग गर्न सकिन्छ त भन्ने हिसाबमा चाहिँ बालबालिकाहरूलाई नै एउटा तयार गर्नको लागि चाहिँ हामीले प्योर एडुकेटर ट्रेनिङ पनि दिएको छौँ, अनि र सन्डे क्लास पनि सञ्चालन गरिरहेको छ जुन क्लासमा चाहिँ उनीहरूलाई नयाँ नयाँ कुराहरू पनि एसिएफ हुनुहुन्छ है एसिस्टेन्ट फेसिलिटेटर हुनुहुन्छ उहाँहरूले सिकाउनुहुन्छ र साथमा चाहिँ उनीहरूमा भएको प्रतिभाहरू एक अर्कासँग साटासाट गर्ने अनि एकअर्कामा लागेको कुराहरूलाई चाहिँ सेयर गर्ने इन्भाइरोमेन्ट चाहिँ हामी सन्डे क्लासमा चाहिँ क्रिएट गरिदिँदैछौँ। अनि उनीहरूलाई चाहिँ अब कसरी नाटकहरू कसरी गर्ने त जस्तो कि समाजमा धेरै हिंसाहरू फैलिरहेको छ है अनि त्यसलाई रोकथाम गर्नको लागि चाहिँ एउटा हामीले नाटकद्वारा पनि सकिन्छ भनेर चाहिँ ट्रेनिङहरू पनि उनीहरूलाई दिने गरेको छौँ। भनरेबल चिल्ड्रनहरूमा चाहिँ है उनीहरूको बेसिक निड्सहरू पनि फुलफिल गर्नको लागि चाहिँ एकदमै गाह्रो परिरहेको हुन्छ किनभने उनीहरूको अभिभावक हुँदैन अनि कतिपय आफ्नै मान्छेहरूले पनि उनीहरूलाई वास्ता गरिरहेको हुँदैन अनि त्यही भएर चाहिँ 2009 चाहिँ हामीले कारितासँग समन्वय गरेर चाहिँ टुथपेस्ट भयो अनि नुहाउने साबुन भयो अनि कतिपयलाई चाहिँ हामीले लुगाहरू पनि दिएको थियौँ। 2010 चाहिँ टिपिओसँग समन्वय गरेर चाहिँ उनीहरूलाई हामीले दिएको थियौँ। सबै क्याम्पमा चाहिँ टोटल 575 टोटल भनरेबल चिल्ड्रेन छ भने सबैलाई हामीले चाहिँ सहयोग पुर्याउन सकेको थिएनौँ तर उनीहरूमध्ये पनि जो एकदम भनरेबल छन् एउटा क्याम्पको 20 बराबर चाहिँ त्यसरी हासिल फन्ड दिएको थियौँ।
तपाईँ त्यस्ता बालबालिकाहरू छनौट गर्दा कसरी गर्ने गर्नुहुन्छ के छ विधि?
सबै त्यो डाटाहरू हामीसँग हुँदैन जस्तो कि जति पनि शरणार्थी बालबालिकाहरू छौँ है सबै भनरेबलकै क्याटेगोरीमा पर्छौँ तर पनि एकदमै भनौँ न जेन्युइन केस जसको चाहिँ बाबा आमा नै छैन जसको चाहिँ है आफन्तले पनि हेरिरहेको छैन त्यो अवस्थामा चाहिँ जस्तो कि भूटानी शरणार्थी बालमञ्च चाहिँ सिएमसीहरूसँग कोअर्डिनेसन गरेर कसरी चाहिँ त्यसलाई चाहिँ हामीले पत्ता लगाउन सकिन्छ त भनरेबल चिल्ड्रनको एक्चुअल डाटा चाहिँ कति छ त भन्ने हिसाबलाई त्यो कुरालाई जान्नको लागि चाहिँ एउटा मेकानिजम तयार गरेको थियौँ है अनि त्यो चाहिँ हामीले प्रत्येक सेक्टरको प्रतिनिधि भयो सेक्टर हेडहरूसँग पनि सल्लाह लिएर चाहिँ पहिला त्यो हामीले पत्ता लगाएको थियौँ।
तर परियोजना अन्तर्गतका कार्यक्रममा सामेल गराउन ती मध्ये पनि त छान्नु पर्दो हो नि त त्यो छान्ने तरिका चाहिँ के छ तपाईँहरूको?
त्यसको चाहिँ हामीले क्याम्पबाट चाहिँ प्रत्येक ट्रेनिङमा चाहिँ बालबालिकाहरू पठाउँदाखेरि चाहिँ एउटालाई चाहिँ ट्रेनिङहरू डबल नगरेर चाहिँ पालै पिलो बालबालिकाहरूलाई चाहिँ पठाउने गरेको छौँ ताकि सबै बालबालिकाहरूले चाहिँ सहभागी गर्न पाउन् भनेर।
अब त शरणार्थी शिविरमा शरणार्थी बालबालिकाहरूको संख्या पनि घटिरहेको छ के त यसको भविष्य के हुन्छ अब यो कार्यक्रमको यो परियोजनाको?
जस्तो हामीले आरआईपीसँग अस्ति एग्रिमेन्ट गर्दाखेरि चाहिँ यो इयरको 2011 लागि चाहिँ एग्रिमेन्ट गर्दाखेरि चाहिँ है हामीले 2012 मार्चसँग चाहिँ एग्रिमेन्ट गरिसकेको छौँ। त्यहाँदेखि उताको लागि चाहिँ उहाँहरूले चाहिँ यो कार्यक्रम कसरी सञ्चालन भइरहेको छ त्यसलाई नै इभ्यालुएट गरेर चाहिँ फर्दर गर्ने नगर्ने त्यो डिसिजन गर्ने चाहिँ उहाँहरूमै भर पर्छ। तर हामीलाई लाग्छ जस्तो कि हामीले कामहरू गरेर जति पनि गरेर ल्याइरहेको छौँ त्यो कार्यक्रमहरू चाहिँ राम्रोसँग सञ्चालन गरेर ल्याइरहेको छौँ र लाग्छ कि फर्दर 2012 पनि त्यो फर्दर हुन्छ भन्ने चाहिँ हामीले होप गरेको छौँ।
शरणार्थी शिविरमा बालबालिकाहरू के कारणले के अवस्थाले भल्नरेबल बन्दा अर्थात् संकटाभिमुख हुँदा रहेछन् त?
जस्तो कि हाम्रो फ्यामिलीमा हुन्छ है बाबा आमाहरू चाहिँ जहाँ रक्सी पिएर आउनुहुने अनि घरमा झगडा गरेर चाहिँ उनीहरूको डिभोर्स हुन्छ जब है एकअर्का मिल्नु नसकेर अनि त्यसपछि चाहिँ आमाले पनि अर्कोसँग आमा चाहिँ अर्कोसँग गइदिने है बाबाले नि कान्छी ल्याइदिने यस्तो प्रक्रियाहरू चाहिँ भइरहेको हुन्छ। त्यसकारण चाहिँ न उसले आफ्नो आमाबाट माया पाउँछ न आफ्नो बाबाबाट नै अनि यस कारणले पनि हुने गर्दछ र साथमा आफ्नै छरछिमेक जो हुनुहुन्छ उहाँहरूले पनि राम्रोसँग आफ्नो आफन्तहरूले पनि हेरिदिँदैन बाल बालबालिकाहरूलाई, त्यही भएर उनीहरूको चाहिँ जिन्दगी नराम्रो बाटोतिर लागिरहेको छ।
शरणार्थी जीवन आफैमा संकटपूर्ण जीवन हो। सबै भुटानीको शरणार्थी जीवन कष्टपूर्ण नै छ। त्यसमाथि पनि शरणार्थी समाजमा केही यस्ता शरणार्थी छन् जो सामान्य शरणार्थी भन्दा कठिनाईपूर्ण जीवन बाँचिरहेका छन्। त्यस्तै मध्येका हुन् संकटमा रहेका शरणार्थी बालबालिका। शरणार्थी जीवनमा पनि आमा बाबु नभएका, बुढाबुढीको हेरचाहमा रहेका, जाँड रक्सी खाने बाबुआमा भएका तथा अपाङ्गता भएकाहरूका सन्तानलाई संकटमा परेकाहरूको सूचीमा राखेर शरणार्थी युवा परियोजना आरवाईपीले कार्यक्रम गर्दै आएको छ। यो कार्यक्रममा सहभागी शरणार्थी बालबालिकामा आएको परिवर्तन र उनीहरूको अनुभूति सहित साथी सावित्रा ढुङ्गाना।
अहिले म खुदुनाबारी शरणार्थी शिविरको सनराइज एकाडेमी स्कूलमा आइपुगेको छु। यो स्कूलका केही भाइ बहिनीहरू रिफ्युजी युथ प्रोजेक्ट अन्तर्गत बाल मञ्चले सञ्चालन गर्ने कार्यक्रममा सहभागी हुन्छन्। एकजना भाइ के हो नाम थर?
मेरो नाम विनोद सुब्बा, सेक्टर C1 छाप्रा नम्बर 107 छ कक्षामा छु।
पढ्नदेखि बाहेक अरू चाहिँ के गरिन्छ?
कोही कोही बेला के के प्रोग्रामहरू, सन्डे क्लासमा उता चिल्ड्रन फर्ममा भाग लिन्छु। चिल्ड्रन फर्ममा विभिन्न खेलहरू सिकिन्छ, नाचगानहरू, त्यो बाल सम्बन्धी जानकारी गराइन्छ।
त्यहाँ गइकन भाइले के के कुरा सिक्यौ?
त्यहाँ गइकन ठुलोलाई कसरी सम्मान गर्ने, सानोलाई कसरी आदर गरेर बोल्ने, त्यो विभिन्न खेलहरू मूलक तालिमहरू लिए, प्रोग्रामहरूमा पनि भाग लिए, त्यो आँटहरू अगाडि कसरी बोल्ने, ठुलोसँग कसरी बोल्ने, त्यस्तो आँटहरू आएको छ। भाग लिनुभन्दा अगाडि म त्यति कोहीसँग बोल्दिन थिएँ र शर्माउँथे।
अर्को एकजना बहिनी के हो नाम थर?
मेघना छेत्री।
कति कक्षामा पढिन्छ?
7।
घरमा को को हुनुहुन्छ?
घरमा मम्मी, बहिनी, भाइ अनि मामा माइजीहरू हुनुहुन्छ।
माओलामा बसिन्छ?
हजुर।
बाल मञ्चमा पनि गइन्छ?
हजुर। शनिबार आइतबार त्यस्तै, अब अरू बेला भ्याउँदैन, स्कुल पढ्नु पर्यो। एक वर्ष हुनु लाट्यो, अब पहिला त थाहा पनि थिएन यस्तो एक्टिभिटिजहरू हुन्छ भनेर। जब हामीलाई सिबिआई क्लास गराउनु भयो त्यहाँदेखिको चाहिँ जान थालेको।
बाल मञ्चमा गएर के के सिकिन्छ?
कति फरवर्डेड पनि हुँदो रहेछ, अब बाहिरतिर भनेको नबोल्नेहरूसँग नि बोल्नु मन पर्दो रहेछ।
अरू के के थोक सिकाउँछ बाल मञ्चले?
खेलकुदहरू अरू भयो, अनि क्विज कम्पिटिसन गराउनुहुन्छ, डिबेट कम्पिटिसन भयो, एक्टिङहरू सिकाउनुहुन्छ, डान्सहरू सिकाउनुहुन्छ।
त्यो बाल मञ्चमा जानुभन्दा अगाडि अनि अहिले गइसकेपछि चाहिँ के परिवर्तन आएको छ बहिनीमा?
बाल मञ्चमा जानुभन्दा अगाडि म कहिले पनि स्टेजमा चढेकै नै थिइनँ, तर जब म बाल मञ्चमा लागेँ त्यतिखेर दिदीले पनि अब फरवर्डेड हुनुपर्छ भनेर सल्लाहहरू दिनुहुन्थ्यो, अनि त्यही बाल मञ्चबाटै सिकेको हुनाले गर्दा चाहिँ अहिले म स्टेजतिर पर्फर्म गर्न पनि सफल भएको छु।
दुई चुल्ठी बाटेको अर्को बहिनी के हो नाम थर?
सुजाता राई।
कति कक्षामा पढिन्छ?
6।
अनि बाल मञ्चमा जाने गरिया छ कि छैन?
छ।
कति पो जान थाल्यो?
1 वर्ष जस्तो होला।
त्यहाँ गएर के कुरा सिकिन्छ?
गेमहरू, अरूसँग राम्ररी बोल्नु, अनि त्यहाँबाट अरूलाई नराट्नु, त्यस्तो सिकिन्छ।
के भाइ नाम थर?
सागर गुरुङ, सेक्टर C1 छाप्रो नम्बर 108।
बाल मञ्च जाने गरिया छ?
छ।
कहिले कहिले गइन्छ?
शनिबार राइत। एक्टिभिटिजहरू सिक्नु, गेम्सहरू, आर्ट्स कम्पिटिसनमा भाग लिनु, ब्याडमिन्टनहरू खेल्नु, भाइ बहिनीहरूलाई कसरी आफूले सिकेको खेल र बाल गीतहरू सिकाउनु, कसरी ठुल्ठुलो मान्छेहरूसँग बोल्नु, अनि साथीहरूसँग झगडा नगरिकन खेल्नु सिक्यो।
अहिले म खुदुनाबारी शरणार्थी शिविरको बाल मञ्चको भवनमा आइपुगेको छु। एकजना बहिनी के हो नाम थर?
मेरो नाम यासुदा खन्दाल, बाल मञ्चको बाल सहकर्ता।
कति भयो यहाँ काम गर्न थाल्या?
मैले लगभग 1 वर्ष जति हुन आँट होला।
के काम गरिन्छ?
जिम्मेवारी त भन्नुपर्छ भने हामीले विशेष जति पनि भिसी नानीहरू छन् उनीहरूको उद्धारको लागि हामीले यहाँनिर जति पनि बालबालिकाहरू छन् उनीहरू जोखिममा परेका बालबालिकाहरूलाई हेर्ने काम गर्छौँ।
बेलायतको सहयोगमा बाल मञ्चले चाहिँ रिफ्युजी युथ प्रोजेक्ट सञ्चालन गरिरहेछ नि, यहाँ पनि त्यस्तो भइरहेछ?
हजुर छ, यहाँनिर रिफ्युजी युथ प्रोजेक्टले चाहिँ मेन फोकस चाहिँ जोखिममा परेका बालबालिकाहरूलाई दिने गरेको छ।
यहाँ चाहिँ कति छन् त्यस्ता बालबालिकाहरू?
बालबालिका त धेरै नै छन् होइन, तर पनि त्यही रिफ्युजी युथ प्रोजेक्टको थ्रुबाट हामीले विशेष एकदमै जोखिममा परेका बालबालिकाहरूलाई चाहिँ लगभग 500 भन्दा अलिक बढी नै छन् होला।
त्यो प्रोजेक्ट अन्तर्गत के कस्ता कार्यक्रमहरू सञ्चालन हुन्छन्?
मेन त हामी भिसी नानीहरूको लागि भनेर सन्डे क्लास गर्छौँ होइन, त्यो क्लासमा चाहिँ जति पनि जोखिममा परेका बालबालिकाहरू छन् जस्तै बाबा आमा नभएका, बाबा आमा डिसेबल भएका, त्यो नानी नै गार्जेन भएको, अनि 60 वर्षदेखि एभब गार्जेनहरू, त्यो गार्जेनहरू हजुरबा हजुरआमाहरूसँग बसेका नानीहरू छन् भने उनीहरूको लागि चाहिँ उनीहरूलाई कन्फिडेन्ट बढाइदिनुको लागि होइन, उनीहरूको समस्याको हल गर्नुको लागि चाहिँ हामी सन्डे क्लास गर्छौँ।
त्यहाँ के के सिकाइन्छ?
त्यहाँनिर चाहिँ जति पनि उनीहरूको निडहरू, इन्ट्रेस्टहरू के छ त, उनीहरूलाई के कुरामा इन्ट्रेस्ट लाग्छ होइन, अनि प्लस उनीहरू के गर्न चाहिँ चाहन्छन् त आउँदो दिनहरूमा, अनि जब अब आर्ट्स कम्पिटिसनहरू डिबेट कम्पिटिसनहरू गराउँछौँ होइन, अनि त्यो पछाडि जति पनि रहेको समय हुन्छ त्यो समयमा चाहिँ उनीहरूले प्रायः जस्तो नानीहरू चाहिँ एक्टिङ सिक्ने भनेको कारणले गर्दाखेरि एक्टिङ क्लास पनि गरिन्छ। कक्षा लिने केटाकेटी त फिक्स कहिले हुँदैन, बेला बेला 30 जना आउँछन् भने बेला बेला 40 जना पनि आउँछन्, तर कम्ती भनेको चाहिँ 15 जनादेखि चाहिँ माथि नै हुन्छन्।
रिफ्युजी युथ प्रोजेक्टले सञ्चालन गरेको त्यो कार्यक्रममा सहभागी भइकन बालबालिकाहरूमा के परिवर्तन आएको छ?
परिवर्तन त धेरै नै आएको छ होइन, अब हिजोसम्म डान्स गर्न लजाउनेहरू आज एउटा राम्रो डान्स गर्न भएको छन्, हिजोसम्म अभिनय गर्न डराउनेहरू अभिनय गर्ने भएको छन्, कोही मान्छेको 2 जना मान्छेको अगाडि बोल्न डराउनेहरू आज हजारौं दर्शकको अगाडि बोल्न सक्ने भएको छन्। परिवर्तन त धेरै नै आएको छ उनीहरूमा।
खुदुनाबारी शरणार्थी शिविरका केही बालबालिकाहरूका र बालमञ्चका प्रतिनिधिका कुरा सुनिसकेपछि अब हामी बिर्तामोठ र दमक हुँदै बेलडाङ्गी शरणार्थी शिविरतिर लागौं। अहिले म बेलनागी 3 शरणार्थी शिविरमा आइपुगेको छु। एकजना सानो भाइ के हो नाम थर?
विवेक दर्जी, बेलनागी 2 एक्सटेन्सन, बेलनागी 3 सेक्टर E4 8 नम्बर 84।
कति कक्षामा पढिन्छ?
क्लास 7।
बालमञ्चमा जाने गरिया छ कि छैन?
चिल्ड्रेन फर्मबाट त्यस्तो केही प्रतियोगिताहरू भइराखे गए अस्ति, त्यो बुवा नभएर त्यस्तो भल्नरेबल चिल्ड्रेनमा परेको थिएँ। थुप्रै कुरा सिक्यो राम्रो राम्रो, कस्तो बिहेभ गर्नुपर्ने अरूसँग, बोल्नुको ढङ्ग, साथीहरू, विचारहरू, राम्रो कुरा सिक्यो। अब केही त्यस्तो सिप सिकाउने तालिम सिक्न पाए चाहिँ अलिक केही हुन्छ जस्तो लाग्छ, केही कामको लागि।
यहाँको नाम चाहिँ?
मेरो अशोक बरदेवा हो, बिल्डाङ्गी 3 सेक्टर E4 8 नम्बर 84। विवेक बरदेवा भनेको मेरो रिलेसनले मेरो दाजुको छोरा हो, भतिजो, र अब दाजु मिसिङ केसले गर्दाखेरि अब दाजु अहिले बेपत्ता हुनुभएको छ, 5-6 वर्ष भइसक्यो।
भनेपछि तपाईँ विवेकको अभिभावक हुनुहुँदो रहेछ। बालमञ्च जान थालिकन विवेक भाइमा के कस्तो परिवर्तन आएछ?
एकदम राम्रो लाग्छ, उसले मात्रै नभएर अरू जति पनि छ त्यसरी अब सहयोगहीन उनीहरूले अब जस्तो बाउ आमा नभएको, बाउ मिसिङ भएको यस्तो नानीहरूले अरूले पनि पायो भने झन् राम्रो हुन्छ भन्ने, अरूले पनि पाओस्। मेन कुरो चाहिँ कस्तो भने उसले समयलाई युटिलाइज गर्न सिकेको छ, रुटिन बनाएको छ, रुटिन अनुसारले चल्ने, हजुर, बिहान बेलुका अब त्यो स्टडीलाई पनि फोकस गर्ने, त्यो सुधारहरू पाएको छु।
अहिले म बेलडाङ्गी 1 शरणार्थी शिविरको बोटानी शरणार्थी बालमञ्चको केन्द्रीय कार्यालयमा आइपुगेको छु।
नमस्कार, मेरो नाम चाहिँ सविता गुरुङ, घरभन्दा पढ्दाखेरि बेलडाङ्गी 2, अहिले हालमा चाहिँ बेलडाङ्गी 1 को सेन्ट्रल अफिसमा एसिस्टेन्ट भनरेबल प्रोजेक्ट कोअर्डिनेटर।
रिफ्युजी युथ प्रोजेक्ट अन्तर्गत के कार्यक्रमहरू सञ्चालन हुन्छन् बालमञ्चबाट?
यो अन्तर्गत चाहिँ जसमा चाहिँ 5 क्याटागोरिजमा छुट्याइएको छ भनरेबल बच्चाहरूलाई, जुन भन्नुपर्दाखेरि चाहिँ एउटा जसको चाहिँ आमा बाउ छैन एउटा ग्रुप भयो, ए ग्रुप भयो भने, अर्को ग्रुप चाहिँ जसको ऊ आफै चाहिँ गार्जेन भएर बस्नु परेको बी ग्रुप भयो भने, अर्को छ आमा पनि नभएको बाउ पनि नभएको चाहिँ गार्जेन चाहिँ एबभ 60 वर्ष भएको चाहिँ ऊ पनि सी ग्रुप भयो भने चाहिँ, अर्को ड्रङ्कार्ड प्यारेन्ट, अनि अर्को भनेपछि डिसेबल प्यारेन्ट भएको बच्चाहरूलाई चाहिँ भनरेबल भनिन्छ है। अनि उनीहरूमा चाहिँ यस्तै ट्रेनिङहरू, जस्तै उनीहरूको लाइफहरू चाहिँ कसरी सुधार्ने त्यही आधारमा चाहिँ ट्रेनिङहरू चाहिँ उहाँबाट हामीलाई चाहिँ प्रकाश सरले चाहिँ बच्चाहरूलाई चाहिँ दिन्छ, यहाँ आउँछ अनि हामीले चाहिँ यसरी नै म्यानेज गरिन्छ। 5 क्याम्पमा चाहिँ बच्चाहरू बजेट अनुसारले चाहिँ कति कतिजनालाई चाहिँ ल्याउन सकिन्छ त्यही आधारमा चाहिँ गरिन्छ।
यो कार्यक्रमले बालबालिकाहरूलाई के फाइदा पुगेको छ?
आरओपी आइकन चाहिँ धेरै बच्चाहरूमा चाहिँ सुधार आएको छ, जुन बोल्न नसकेको, उनीहरूमा कन्फिडेन्ट नभएको, उनीहरूले चाहिँ पार्टिसिपेसन ठाउँ ठाउँमा नभएको आधारले चाहिँ युथमा चाहिँ जीवन उपयोगी सिपहरू, अब जस्तै उनीहरूमा कस्तो कस्तो समस्याहरू झेल्नु परेको छ त्यस आधारमै चाहिँ ट्रेनिङहरू हुन्छ है। अनि त्यही भएपछि उनीहरूमा चाहिँ धेरै परिवर्तन, र पनि अरू जुन अरू नलिन पाएको बच्चाहरू हुन्छ नि त भनरेबलै, अब अरूमा सेलेक्टेड भएर आएको यहाँ माथि हुन्छ भने अरूमा लिन नपाएको बच्चाहरूमा पनि धेरै उनीहरूले गएर चाहिँ फैलाएर धेरै राम्रो देखिरहेछु क्याम्पमा।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा आज हामीले संकटमा रहेका शरणार्थी बालबालिकाको हितका लागि शुरू गरिएको कार्यक्रमको सन्दर्भमा शरणार्थी बालबालिकालाई पुर्याएको फाइदाका बारे चर्चा गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम मेचिट्युन 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट पनि एकसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा अब भूटान र शरणार्थी हुनुपर्नाको कारण तथा भूटानको त्यतिखेरको जीवनशैलीबारे थाहा पाउन एकजना शरणार्थीलाई भेट्ने पालो।
अहिले म टिमाई शरणार्थी शिविरको व्यवस्थापन समितिको कार्यालयदेखि दक्षिणपट्टिको एउटा छाप्रोमा आइपुगेको छु। यो छाप्रोभित्र एकजना शरणार्थी, के हो नाम थर?
आइतिमाया गुरुङ।
यो सेक्टर छाप्रो नम्बर शिवर। तपाईँको भुटानको घर चाहिँ कहाँ थियो?
भुटानको घर त उतै सूर्यपट्टि हो, सूर्यमै थियो नि अनि कता कता।
अहिले कति वर्ष पुग्नु भयो?
मैले 70 नि नाग्यो नि।
कस्तो थियो भुटान चाहिँ?
भुटानमा त अब राम्रै थियो नि, राम्रै हुँदै थियो।
के गर्नुहुन्थ्यो तपाईँहरू?
त्यही अलैँची काम गर्यो, सुन्तला हेर्यो, त्यति हो। सुन्तला बगान गर्यो, कारखाना त्यति हो। गाई भैँसी थियो, बुढा हुँ मरिहाल्यो, अनि छोरा छोरीसँग त यता आएको नि म।
कति थियो खेतीपाती?
खेतीपाती त सुन्तलाहरू थुप्रै थियो, अलैँचीहरू थियो अलिअलि, सबै छोड्यो नि हौ। खेतीपाती त अलिअलि गर्थ्यो, गर्दै थियो, खाने ठाउँ त थियो नि जति आफूलाई पुग्ने त, तर के को हावाले उडायो उडायो यसरी। पातलो थियो नि गाउँ, यस्तो बाक्लो होइन, पातलो थियो गाउँ ठाउँ, पातलो थियो तर राम्रो थियो।
छरछिमेकीहरू को को थिए?
छरछिमेकीहरू पनि थियो, थियो नि त छरछिमेकीहरू अलिअलि थियो, पातुलो नि हौ घर उहाँ त, यहाँ यस्तो होइन।
तपाईँको माइत घर चाहिँ कहाँ?
माइत घर त गालेछु, यतै गालेछु थियो, उहिले ल्याएको नि हौ सानैमा।
कति वर्षको हुँदा बिहा भयो?
मलाई 12-13-14 वर्ष पुगेको थियो होला हौ त्यति बेला ल्याएको।
तपाईँको यता घरपट्टि अथवा माइत घरपट्टि बाटोघाटो, बिजुली बत्ती, खाने पानीको सेवा सुविधा थियो कि थिएन?
थिएन, थिएन, जङ्गलमा अन्त के बहिनी, जङ्गलको ठाउँमा बिजुली भन्ने थिएन एउटा नि, गेलुको सूर्यतिर चाहिँ थियो होला। जङ्गल पातलो घर थियो, जङ्गल थियो, खाने पानी त टाढो 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 पर, पातल जङ्गल जानुपर्ने।
भुटानमा हुँदा नि लुगा कपडा चाहिँ के लगाउनुहुन्थ्यो?
यस्तै हो।
भाषा चाहिँ नेपाली नै बोल्न पाइन्थ्यो?
नेपाली नै बोल्थे।
तपाईँहरूको घर छेउछाउमा डुक्पाहरू थिए कि थिएनन्?
थिएन, थिएन, डुक्पाहरू माथि थेम्पूमा छ भन्थ्यो, कहिले कहिले आउँथ्यो।
भुटानमा हुँदा चाडबाड कसरी मनाउनुहुन्थ्यो?
के गर्नु र दुःख गरेर मनाउँथे नि, चाडबाडमा चाहिँ फुल टिकाहरू गर्थे, खुवाउनु पिउनु गर्थे, त्यति नि रमाइलो हुन्थ्यो नि, त्यसो त रमाइलो गरेर बसेको।
स्कुल पढ्नु भयो?
पढिन, हामीले त पढाउँदै पढाइन नि, हामीलाई त सूर्यमा चाहिँ थियो स्कुल, तर नानीहरू त पढायो नि, हामी चाहिँ पढिन, लाटा लाटी भएर आएको उहाँदेखि त्यतिकै पढ्दै पढिन, चलन थिएन, पढ्दै पढिन, हामीले त बुढी बाबाकोहरूलाई किन पढाउन भन्थ्यो, पढ्दै पढ्ने हामीले, नानीहरू चाहिँ पढायो हामीले।
त्यो भुटानमा आन्दोलन भएको तपाईँलाई थाहा छ?
अलिअलि चाल पाउँछ, थाहा पाउँछ।
गाउँमा त्यो बेला कतिको डर हुन्थ्यो, डर त्रास,
त्यो जङ्गल घारीमा बसाएको के
देश चाहिँ कसरी छाडेर हिँड्नु भयो त?
भोटेले लु अब खेत छ भने अरूहरू सबै गए त, सब भाग्नु थाल्यो, अन्त हामी नि लु त अब मार्छ नै होला भनेर भाग्यो नि हो, सबै छोड्दै हिँड्दै कि वस्तु भाव सबै छोड्यो, वस्तु भाव अलग र गिलप पारेर छोड्यो नि हो, हामीले सबै हिँड्यो नि, हामीसँगै हिँड्यो, कोही कोही पछाडि आयो, कोही अगाडि गयो, त्यस्तै भएर त आयो त हो, हामी न आउँथ्यौँ, कति राम्रो सजिलो हुन्थ्यो, त्यही याद आउँथ्यो नि, बाख्रा भेडा चरायो, वस्तु भाव हेर्यो, सजिलो नि त्यसो त, धेरै सजिलो गरेर खाँदै बस्दै गर्थ्यो, छोडेर आइगयो, त्यत्रो गाई भैँसी ओलन खान्थ्यो, दही खान्थ्यो भने धेरै साल भयो, अनि त्यत्रो 20-21 साल गयो त हो हाम्रो।
अब नियमित स्तम्भ शिविरभित्रको पालो। यो स्तम्भमा हामी शरणार्थी शिविरमा रहेका भुटानीहरूको सिप, जाँगर तथा प्रतिभाको कुरा गर्छौं। आजको कार्यक्रममा सहभागी प्रतिभावान शरणार्थीको नाम हो निर्मला सन्यासी। शनिसरी शरणार्थी शिविर सेक्टर J1 छाप्रा नम्बर 52 कि सन्यासीसँग भएको प्रतिभा सुन्न हामी पनि शरणार्थी शिविरतिरै लागौं।
सुन नपाउँदा तिमी रुदा तिमी सँगै, रुन नपाउँदा माया बोक्ने मुटु नै काटे जस्तो भयो, मैले टेक्ने धरती नै फाटे जस्तो भयो, माया बोक्ने मुटु नै काटे जस्तो भयो, मैले टेक्ने धरती नै फाटे जस्तो भयो, के छ तिमीलाई कस्तो छ बुझ्न नपाउँदा, तिम्रो आँसु मेरो हातले पुछ्न नपाउँदा, के छ तिमीलाई कस्तो छ बुझ्न नपाउँदा, तिम्रो आँसु मेरो हातले पुछ्न नपाउँदा, दैवले नै ठुलो खेर हो, दैवले नै ठुलो खेल खेले जस्तो भयो, मात्र बिस्तिएर ढले जस्तो भो माया बोक्ने मुटु नै काटे जस्तो भो मैले टिक्ने धरती नै फाटे जस्तो भो
कति वर्ष कि भयो
म 12
कति कक्षामा पढ्छौ
म 6 कक्षामा पढ्छु
गीत गाएर पुरस्कारहरु पाइएको छ
छ धेरै ठाउँ
गीत कसरी सिक्छौ बहिनी
म रेडियोमा गाउँछु अनि त्यहीबाट टिपेर गीत गाउँछु माथि माथि सैलुङ्गेमा सौरी डुलाउनेलाई माथि माथि सैलुङ्गेमा सौरी डुलाउनेलाई हत्के लामा मायाको गुरस फुलाउनेलाई भन्दिनु है भन्दिनु मेरो झुठो खाली छ उनको त्यो मनै जाली छ भन्दिनु है भन्दिनु मेरो झुठो खाली छ उनको त्यो मनै जाली छ कति खोज्छन् बिना यो रानी मालिङ्गोका कति खोज्छन् बिना यो रानी मालिङ्गोका कति हेर्छन् तामाङ सेलु डाफे मुन लगा यसो यता नहेरेर मलाई सताउनेलाई भन्दिनु है भन्दै
अब कार्यक्रम तथा शरणार्थी मुद्दाका बारेमा भुटानीहरूको राय र तर्क सुन्ने पालो आज हामीसँग हुनुहुन्छ खुदनाबारी शरणार्थी शिविर सेक्टर G2 छाप्रो नम्बर 35 अभिशापकोटा
हामी आइएम र युएनएचसीआरबाट अलिकति पीडित छौँ जुन चाहिँ हाम्रो प्रोसेसमा जुन मान्छेहरूलाई काठमाडौँसम्म लगिन्छ अथवा कुनै आदि बिचसम्म लगिन्छ फर्काएर ल्याइन्छ के मिल्दैन अनि त्यसले गर्दा चाहिँ घरमा परिवारमै पनि अब झैँ झगडा हुने सुसाइड गर्ने यस्ता खालको कार्यक्रमले गर्दाखेरि चाहिँ हाम्रो अलि समाजमा हाम्रो घर परिवारमा अलिकति नकारात्मक असर परिरहेको छ त्यसले गर्दाखेरि शरणार्थी सन्देशको तर्फबाट पनि आइएएम अथवा युएनएचसीआरलाई मिल्छ भने अलिकति यस्तो खालको कार्यक्रम चाहिँ नहोस् र जुन आइएमले अथवा युएनएचसीआरले गर्ने जुन भइरहेको छ व्यवहार त्यसमा चाहिँ अलिकति सुधार आओस् भनेर हामी दिन सक्छौँ
यी सामग्री सँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईंलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भनी नभुल्नुहोला
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश पोस्ट बक्स नम्बर 6469 काठमाडौँ अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमी राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ अथवा तपाईंसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ यसैगरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईंले हामीलाई भेट्न सक्नुहुन्छ
आउँदो बुधबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भुटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौ पर्खी बस्नुहोला
हवस् त शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई भीमसेन राजबाहक शारदा देवकोटा सजिता हमाल अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि बिदा माग्छु नमस्कार